आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश में सात को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज मा कार्यक्रम तो बहास को पर्खाई में बस्त यहां संपूर्ण हार्दिक हार्दिक स्वागत करना चाहूँ कार्यक्रम प्रस्तावन राजधानी रज पढ़ाई दिवस खास करी प्रेम करने को दिन रहे आज वैलेंटाइन डे 14 फेब्रुवरी रहे आज को दिन स्पेशल दिन रहे धेरी प्रेमी जोड़ी को दिन रहे संपूर्ण प्रेमी जोड़ी धीरे धीरे शुभकामना दिन चाहूँ तेगरी वैवाहिक जीवन में बाधि भैया संपूर्ण वैवाहिक जोड़ी सफल दाम्पत्य जीवन को शुभकामना दीदी अब हमी प्रदेश को समग्र विस समग्र समृद्धि का विषय में हमी कुरा चर्चा परिचर्चा बहस कर आज हामीले स्पेशल एउटा महत्त्वपूर्ण अन्तर्वार्ता आज यहाँहरुको माझमा प्रस्तुत गर्दैछौँ जुन एक्सक्लुसिभ रहेको छ हामीले अस्ति मात्र निर्वाचित हुनुभएका प्रदेश नम्बर 7 का प्रथम सभामुख नेकपा एमालेको तर्फबाट बझाङ जिल्लाबाट चाहिँ प्रदेश कबाट निर्वाचित सांसद अर्जुन बहादुर थापा जसरी प्रदेश नम्बर 7 को पहिलो सभामुख बनिरहँदा उहाँका चुनौती के हुन सक्छन् अवसर के हुन सक्छन् प्रदेश नम्बर 7 मा चाहिँ नीति निर्माण तहमा कानून कसरी उहाँले बनाउनु होला यी यावत विषयमा हामीले चर्चा परिचर्चा बस गरेका छौँ एक्सक्लुसिभ अन्तर्वार्ता यहाँहरूको माझमा आज पस्किन गइरहेको छ आज पढाइ दिवस रहेको छ विविध विषयमा उहाँको फुर्सद दिने समय उहाँले कसरी बिताउनुहुन्छ यो विषयमा पनि हामीले गहिरोमा गएर कुराकानी गरेका छौँ आजको यो विशेष अन्तर्वार्ता यहाँहरूको माझमा पस्किन चाहन्छु प्रदेश नम्बर 7 का पहिलो सभामुख अर्जुन बहादुर थापासँग गरिएको यो विशेष कुराकानी अबको क्रममा
बन्धनको गठबन्धनसँगै देशभरि 70-30 को भागभण्डाको क्रममा प्रदेश प्रमुख जसरी नियुक्ति हुनुभयो भने पछिल्लो समय प्रदेशको लागि मुख्यमन्त्रीको दावेदारी पनि पेश गरिरहनु भएको छ वाम गठबन्धनका नेताहरूले एमाले माओवादीबाट कसले बन्ने र हिजो मात्रै प्रदेशमा 7 ले सभामुख प्राप्त गरेको छ माघ 29 गते र आज हामी समग्र प्रदेशमा 7 को संहिताको कार्यान्वयन इतिहासलाई हेर्ने हो भने हिजोको परिवर्तनसँगै आज देश 7 वटा प्रदेशमा गइसकेको छ अब प्रदेशले चाहिँ कस्ता नीति निर्माण गर्ला र संहिता कार्यान्वयन कसरी गर्ला सँगै प्रदेशमा 7 को विकास कसरी होला र वास्तवमा यतिखेर जनताले नयाँ सरकारको आशा गरेसँगै प्रदेशमा सभामुखको भूमिका कस्तो होला किनभने संविधानले नै स्पष्ट रूपमा फरक पार्टीको फरक लिङ्गको रूपमा जसरी सभामुख र उपसभामुखको चयनको प्रक्रिया अगाडि बढेसँगै हिजो मात्रै प्रदेशमा 7 मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका प्रभावशाली नेता बझाङ जिल्लाबाट प्रदेश नम्बर 10 बाट निर्वाचित प्रदेश सांसद अर्जुन बहादुर थापा प्रदेशमा 7 को सभामुखमा निर्वाचित हुनुभएको छ आज उहाँसँग हामी स्टुडियोभन्दा बाहिर खास गरी प्रदेशमा 7 लाई नीति निर्माण तह संहिता कार्यान्वयन र प्रदेशमा समग्र प्रदेशमा 7 को विकासमा उहाँको भूमिका के हुन्छ यिनै विशेष सन्दर्भमा आज हामी कुराकानी गर्दैछौँ पहिलो प्रदेशमा 7 को सभामुख हुनुभएका नेकपा एमालेका प्रभावशाली नेता प्रदेशमा 7 का सांसद मान्य अर्जुन बहादुर थापा आज हामीसँग हुनुहुन्छ उहाँलाई म कार्यक्रममा वेलकम गर्छु नमस्ते
धन्यवाद
स्वागत छ
धन्यवाद
एट फर्स्ट यहाँलाई इतिहासको यो स्वर्णिम अवसरमा प्रदेशमा 7 को यहाँ सभामुख जस्तो गरिमामय पद सम्मानित पदमा निर्वाचित हुनुभएकोमा हाम्रो टेलिभिजन परिवार त्यसै गरी एफएम परिवार र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई र यहाँको कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु
धन्यवाद
सभामुख हुनुभएको छ पहिलो इतिहासको यो कालखण्डमा र स्वर्णिम अवसरमा हेर्ने हो भने सभामुख जस्तो गरिमामय यो पदलाई यहाँले कसरी हेरिरहनु भएको छ
मलाई सबभन्दा पहिला त यो सभामुखको पदमा नियमित रूपमा प्रतिपक्षका मान्य सदस्यहरूले को महत्त्वपूर्ण भूमिका साथ नियमित गर्नुभएको छ त्यसैले म सत्तापक्ष र अथवा प्रतिपक्ष अथवा ठुलो पार्टी अथवा सेकेन्ड पार्टीको तर्फलाई सबैलाई म धन्यवाद दिन चाहन्छु र अब जसरी मलाई अहिले निर्भर रूपमा यो पदमाको जो जिम्मेवारी दिएको छ मैले यसलाई चाहिँ अति महत्त्वका साथ लिएको छु यो एउटा पूर्व सङ्केत हो कि म एउटा चाहिँ पार्टीको स्वार्थभन्दा पनि अझ माथि उठेर म सबै पक्षलाई सबै पक्षको भावना विचारलाई समेटेर अगाडि लिन सक्छु भन्ने किसिमको महसुस भयो
आज खुसी हुनुहुन्छ त्यसो भए मान्यजी यहाँ
खुसी छौँ
जुन जिम्मेवारी आज सम्पूर्ण पार्टीले खास गरी प्रदेशमा साथका जनताले यहाँलाई बझाङबाट निर्वाचित गरे बधाई, जनताले यहाँलाई एउटा जिम्मेवारी काँधमा थपेर पठाए। तर आज सबै समाजमुखका लागि तपाईँलाई मान्यज्यूहरूले एउटा जिम्मेवारी तपाईँको काँधमा थपिदिनु भएको छ, खास गरी तपाईँको पार्टी नेकपा एमाले र वाम गठबन्धनले। यो सभामुख जस्तो पदमा यहाँ निर्विरोध भएसँगै निर्वाचित भएसँगै के देखिरहनु भएको छ? अहिले अगाडिको यात्रा सफल कसरी पार्ने, कठिनाई कति होला, चुनौती कस्ता होलान्, समस्या के आउलान्, कस्तो महसुस भइरहेछ यहाँलाई?
अब अहिले मलाई के लाग्छ भने अब यो संविधान कार्यान्वयन गर्ने सवालमा इतिहासको कालखण्डले अब हाम्रो पुस्तालाई असाध्य राम्रो जिम्मेवारी दिएको छ, त्यो मैले महसुस गरेको छु। किनभने हामीले अझ हामी त पञ्चायत कालदेखि लिएर सबै कालको चाहिने अनुभव हामीले आफैले भोग्दै अगाडि बढ्दै आएको मान्छे हो। त्यसो भएको हुनाले अब अहिले हामी संघीयतालाई कार्यान्वयन गर्ने सवालमा हाम्रो काँधमा त्यो जिम्मेवारी आएको छ। अब काम गर्दै जाँदा सिक्दै गइन्छ र मलाई लाग्छ अब इच्छाले म राम्रो काम गर्छु, म राष्ट्रको लागि, राष्ट्रियताको लागि, जनताको लागि, जनताको जनजीविकाको लागि राम्रो काम गर्छु भन्ने उद्देश्यका साथ अगाडि बढ्यो भने बिच बाटोमा केही अवरोध आउला, तर त्यसलाई पनि कुशलतापूर्वक निभाउने तर्फ चेष्टा गऱ्यौँ भने मलाई लाग्छ यो जिम्मेवारीलाई सहज ढङ्गले अवतरण गर्न सकिन्छ जस्तो लाग्छ।
मान्छे यहाँ त्यति चर्चामा हुनुहुन्थेन, अन्य व्यक्तिहरू खास गरी दीर्घ स्वाडी, तारालामा तामाङ, पठान सिंह बोहरा, ती नाम बढी चर्चामा थिए सभामुखका लागि। तर अचानक यो ब्याक थ्रु कहाँबाट आयो? के पार्टीमा यो लबिङ तपाईँले पहिलेबाट गर्न थाल्नु भएको थियो त्यसो भए?
अब कुरो के हो भने म त बझाङको एउटा पहिले शिक्षण पेसाबाट राजनीतिमा 2056 सालमा मैले चाहिँ प्रदेश सभाको मा मेरो उम्मेदवारी हुँदा थोरै मतले पराजित भएको हुँ र मैले जे जति काम गरेँ समाजमा बझाङको लागि, बझाङमा मलाई सबै तर्फबाट सबैले सम्मानको दृष्टिले हेर्छन् र साथै त्यसको साथै अब यो त्यति बेला सेती अञ्चलमा पनि म चाहिँ त्यो अध्यक्षको हैसियतले अञ्चल कमिटीको चाहिँ सदस्य हुन्थेँ होइन। त्यति बेला सबैसँग कोअर्डिनेसन गरेर सबैलाई मिलाएर लैजाने फिगरको रूपमा म अध्यक्षको रूपले म काम गर्दै आएको थिएँ। अब चर्चामा कुन व्यक्ति कसरी आउनुभयो, के भयो भन्ने कुरा त्यो उहाँहरूको चाहिँ एउटा व्यक्तित्व, उहाँको चाहिँ सबैसँगको सम्बन्ध सम्पर्क पनि होला। तर अब जिम्मेवारी त हामीले पहिलोपटक पायौँ नि त, सँगैसँगै पाएका छौँ। त्यसैले अब जिम्मेवारी वहन गर्ने कुरामा त्यसपछिको देखाउने कुरा हो।
चर्चामा हुनुहुन्थेन नि त मान्यजी?
चर्चा भन्दा पनि अब कुरो के भनेदेखि मलाई के लाग्छ भने म यो पार्टी स्थापना गर्नेदेखि लिएर मैले काम गर्ने कुरामा म साथीहरूसँगै म अगाडि छौँ, सिनियर हुँ भन्ने जस्तो महसुस भएको छ। उहाँहरूले पनि मलाई एक किसिमले चाहिँ एउटा अरूजै रूपमा हेर्नुहुन्छ।
म सभामुखै हुन्छु भनेर लागिरहेको थियो कि होइन, म मन्त्री बन्न पाए ठिकै हुन्छ जस्तो फिल भइरहेको
थियो। के भनेदेखिमा अब हाम्रो चाहिँ यहाँको सबभन्दा पहिला त अब यो संहिताको सवालमा यो प्रदेशको विषयमा म राम्रोसँग जानकार छु, यहाँको जनजीविकासँग म घुलमिल भएको छु। त्यसो भएको हुनाले हामी जस्तोको व्यक्तित्वलाई यो प्रदेशकै विषयमा राम्रो भूमिका खेल्न पायो भने राम्रो हुन्थ्यो भन्ने ढङ्गले मैले यो टिकटको लागि पनि मेरो पार्टी नेकपा एमालेसँग मैले सङ्घमा होइन मैले प्रदेशमा चाहिँ मैले सुरुवात गर्नुपर्छ। हुन त म पहिला चाहिँ 56 सालमा प्रदेशसभा लडिसकेको व्यक्ति हुँ, तर पनि म यहाँको चाहिँ यो भूगोल, यहाँको परिस्थिति, यहाँको समाजसँग म बढी जानकार छु। त्यसैले मैले यो ठाउँमा जिम्मेवारी पायो भने म राम्रोसँग काम गर्न सक्छु। केन्द्रमा ठुल्ठुला नेताहरू हुनुहुन्छ, विज्ञ हुनुहुन्छ, अग्रज हुनुहुन्छ, उहाँको अगाडि मैले आफ्नो चाहिने व्यक्तित्व प्रदर्शन गर्नमा अलिकति समय लाग्ला। त्यसो भएकोले मैले आफ्नै भूमिमा किन नगर्ने त भन्ने सवालमा मेरो त्यस्तो इच्छा थियो। अनि त्यो इच्छा हुँदाहुँदै र मलाई अब यहाँ मलाई एउटा गौरव के छ भने मैले जीवनमा जे काम मलाई दिएको छ सुरुवातदेखि अहिलेसम्म मैले कहीँ कतै विवाद रहित ढङ्गले कुशलका साथ म चाहिँ स्कुलमा काम गर्दाखेरि पढ्दाखेरि पनि विभिन्न जिम्मेवारी पाउँदाखेरि अनि पार्टीको पनि विभिन्न म अध्यक्ष सचिवदेखि लिएर कार्यालय सचिवदेखि लिएर सबै कुरा मैले गरेको छु। ती कुरामा कहीँ कतै मेरो त्रुटि कमी कमजोरी भएको मैले महसुस गरेको छैन, जनताको बिचमा त्यो आएको पनि छैन। त्यसैले मलाई के लाग्छ भने जिम्मेवारी पाएपछि गर्न सकिन्छ। त्यसैले म यहाँको मुख्यमन्त्रीको जिम्मेवारी मलाई यदि त्यस्तो प्रदान भयो भने म गर्छौँ भन्ने किसिमको त्यस्तो हिम्मत थियो। र अब अहिले के अरे दुईटै पार्टी
कहीँ कतै मनमा लड्डु थियो कि थिएन सभामुखजी यहाँलाई? किनभने पछिल्लो समय कर्णबहादुर थापा जसरी त्यो समानुपातिकमै पर्नु भएन, त्यसपछिको एउटा तपाईँमा कहीँ कतै ललिपपहरू हुन्छ नि, अह अब मेरो कहीँ अपर्च्युनिटीको ढोका खुल्यो कि भन्ने, त्यो मुख्यमन्त्रीको कहीँ कतै थियो त्यो भान भएको थियो यहाँले?
त्यो भन्दा पनि के थियो भने हाम्रो कमल थापा हाम्रो लिडर हो, उहाँले चाहिँ पहिला चाहिँ मन्त्री भएर काम पनि गरिसक्नु भएको, अब पार्टीको पनि नेतृत्व पङ्क्तिमा पुगिसक्नु भएको, हामी समकालीन भएर राजनीतिमा त सँगै हो, उहाँले बाजेरामा पार्टी स्थान गर्नु हो, हामीले चाहिँ बजारमा स्थान गऱ्यौँ, सँगसँगै हो, उमेरले उहाँ कान्छ हो, तर राजनीतिक रूपले उहाँ चाहिँ अगाडि बढिसक्नुभयो, उहाँ मन्त्री बनिसक्नुभयो, केन्द्रीय पोलिटब्युरो सदस्य बनिसक्नुभयो, हाम्रो यहाँको चाहिँ सह इन्चार्ज बनिसक्नुभयो, त्यसैले चाहिँ उमेरले जे जस्तै भए तापनि पार्टीको चाहिँ प्रोटोकलली म उहाँलाई रेस्पेक्ट गर्छु, सम्मान गर्छु, उहाँ मभन्दा बौद्धिक हुनुहुन्छ, उहाँको राजनीति विषयमा धेरै कुरा छ, द्वन्द्वात्मक भौतिक विषयमा पनि मैले दुई चारवटा किताब लेख्दा पनि उहाँलाई बढी ज्ञान छ, त्यो म त्यस्तो किसिमको छौँ, त्यसैले चाहिँ अस्ति पनि अब हाम्रो चुनावमा पनि उहाँलाई हामीले नेता नै स्वीकार गरेको छौँ, त्यसैले उहाँलाई मुख्यमन्त्री दियो भने म चाहिँ त्यो क्याबिनेटमा सबभन्दा राम्रो तरिकाले भूमिका निर्वाह गर्न सक्छौँ, उहाँलाई सहयोग गर्न सक्छौँ भन्ने कुरा मलाई लागेको थियो। र मलाई गौरव गर्ने के थियो भने उहाँ मुख्यमन्त्री भइकन मैले त्यहाँ काम गर्न पाएँ भने यो मन्त्री परिषदलाई असाध्य राम्रो गर्न सकिन्छ भन्ने त्यस्तो किसिमको हिम्मत गरेको थिएँ। तर अब यो चाहिँ हाम्रो चाहिँ हिसाब गणितीय हिसाब किताबमा अलिकति कमजोरी भयो भनौँ होइन, त्यसो भएको हुनाले अनि त्यसपछि अब जब उहाँको त धेरै पछि अब हुँदैन कि भन्ने कुरा पछिसम्म नै हामीले आशा त गरेका थियौँ, पछि हुँदै जाँदा त्यो हिसाब गर्दै जाँदा त्यो लग्ने गर्दै जाँदा उहाँ त नपर्ने स्थिति भयो। त्यसो पछि अब के हो त त्यसो भए त्यसपछि त मलाई लाग्छ उहाँले पनि हाम्रो नेता भीमरावलदेखि लिएर सबै नेताहरूले पनि अब मलाई जहाँसम्म लाग्छ त्यसपछि मैले आशा के गरेको थिएँ भने मेरो नाम प्रस्ताव होला, उहाँहरूको मनमा के थियो थाहा छैन, तर मलाई कस्ता कता के भएको थियो नि मेरो नाम चाहिने प्रस्ताव होला भन्ने किसिमको
मुख्यमन्त्री बनिन्छ कि भन्ने त्यो
सबै कुरा हो, स्वाभाविक कुरा हो, त्यसको लागि चाहिँ त्यो त्यो हुनु स्वाभाविक।
अब भनिदिनुहोस् अब मान्यज्यू आज सभामुख हुनुभएको छ यहाँ, हिजोको 2036 सालको तपाईँको राजनीतिक यात्रा खास गरी त्यतिखेर भन्यो भने शिक्षक सङ्गठनबाट तपाईँ आबद्ध भएर नेकपा एमालेमा प्रवेश गर्नुभयो, आज प्रदेश नम्बर 7 एउटा स्वर्णिम अवसर भनौँ संविधान कार्यान्वयनको यो चरणमा हामी भइरहँदा हामी संघीयतामा छौँ, प्रदेश नम्बर 7 को पहिलो सभामुखको यात्रासम्म हेर्ने हो भने अर्जुन बहादुर थापा मान्यज्यूको जीवन स्टाइल र आजसम्मको यात्रालाई कसरी स्मरण गर्दै हुनुहुन्छ यहाँ?
तपाईँले असाध्य राम्रो कुरा गर्नुभयो, कुरो के भने म चाहिँ एउटा सामान्य परिवारबाट जन्मेको मान्छे हुँ, र बझाङको कुरा गर्ने हो भने शैक्षिक इतिहासमा हाम्रो आफ्नो इतिहास कायम भएको छ। हेर्नुहोस् मैले 2028 सालमा सर्वप्रथम त्यो दुर्गम क्षेत्रको स्कुलबाट एसएलसीमा फर्स्ट युनिट पास गरेको छौँ, र त्यसपछि मैले पढ्न सक्ने परिस्थिति मेरो परिवारबाट नभएको मैले त्यहाँ टिचिङ गरेँ, र मैले एक वर्षमा एउटा मेरो स्कुलमा हेडमास्टर भएर त्यति बेला मेरो तलब 100 रुपियाँ थियो महिनाको, र मैले 20 महिनासम्म तलब लिइनँ किनभने त्यति बेला स्कुलको अनुमति प्राप्त भएको थियो तर अनुदान आएको थिएन, 20 महिनासम्म अझै मेरो 2000 रुपियाँ मैले तलब लिन बाँकी छ। अहिले हेर्दाखेरि एउटै मेरो स्कुलको हेडमास्टरले 20 महिनाको तलब भनेको अहिले कति लाख रुपियाँ हुन्छ, त्यति बेला 100 रुपियाँ तलब हुन्थ्यो होइन, त्यस्तो थियो, त्यहाँबाट सुरुवात गरियो। र म पढ्दाखेरि पनि कक्षा 1-10 क्लासमासम्म म फर्स्ट नै हुन्थेँ सबैभन्दा, त्यसले मैले नेतृत्व जहिले पनि प्रदान गरेँ, मेरो पढाउने गुरुहरू मलाई माया गर्नुहुन्छ, अहिले पनि मलाई चाहिँ सम्झनुहुन्छ, अनि यति मात्रै होइन कृतिमा पढ्दाखेरि पनि सरहरू पनि भेट्यो भने अझै चाहिँ मेरो प्रशंसा गर्नुहुन्छ, म धेरै त्यस्तो किसिमले कुनै पनि जिम्मेवारी दिने काम गर्दै आउने मान्छे हो होइन, त्यसै त्यहाँबाट सुरुवात भएको जीवन त्यसै सुरुवात भएको छ। र अब यो काम गर्दै जाने क्रममा मलाई चाहिँ त्यो सत्यवादी हाइस्कुलमा पनि मैले नेतृत्वदायी भूमिका निभाएँ, र म नेता बन्छु भन्ने थाहा थिएन, तर नेतृत्वमा बसेर अगाडि बढ्दै जाने क्रममा नेतृत्व प्रदान गर्ने क्रममा मलाई असाध्य राम्रो लाग्थ्यो। त्यसैले 2036 सालमा यो पञ्चायत कालमा सबै पार्टीहरू चाहिँ प्रतिबन्धित थिए, र सबै पार्टीको साझो चाहिँ एउटा नेतृत्व गर्ने पङ्क्ति भनेको शिक्षक सङ्गठन थियो, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, त्यस बेला कुनै पनि पार्टीको अलग्गै सङ्गठन थिएन। र भुटन देवी मायामा शिक्षक सङ्घ 2036 सालमा चाहिँ स्थापना भइसकेपछि बजाङमा पनि त्यसको केही कुराहरू आयो, र पहिलोपटक म त्यति बेला कलिली उमेरमा हुँदाखेरि म त्यहाँ सहसचिव संस्थापक सहसचिव भएर काम गरेँ, र काम गर्ने गर्दै जाँदाखेरि पछि चाहिँ अब यो 2046 सालको जनआन्दोलन सफल भइसकेपछि अब हामी पहिले काठमाडौँमा पढ्दाखेरि अन्डासबीको विद्यार्थी, अब बजाङ जिल्लामा कुनै कम्युनिस्ट समर्थक मान्छे छैन, अब यो जिम्मेवारी हाम्रो टाउकोमा आयो, पार्टी गठन गर्न पाए हुन्थ्यो भन्ने किसिमको चाहिँ त्यो त्यस्तो सोच आयो अनि म दुर्गावानी माविको हाई स्कुलको हेडमास्टर थिएँ अनि बहुदुरको घोषणा गरिसके भइसकेपछि दुई तिन दिनपछि म सदनमा आएँ केही साथीहरूसँग कुरा चलाएँ अब यो कार्यश्रोता नेताहरू धेरै थुप्रै थुप्रै छन् अब एमाले त्यति बेला एमाले थिएन माले थियो होइन यसको छैन त्यसैले अब हामीले पार्टी गठन गर्न पाए हुन्थ्यो भन्ने किसिमको चर्चा चलाएँ है त्यसो हामीले अब को हो त कम्युनिस्ट को हो त खोज्नु पऱ्यो नि गाउँ गाउँमा खोज्नु पर्ने अब ए कृतिपुरमा पढ्दा फलानु साथी छ नि हाम्रो हुनुहुन्थ्यो फलानु साथी हुनुहुन्थ्यो उहाँहरू फलानु ठाउँमा टिचर छ कोही हेडमास्टर छ उहाँलाई बोलाउनु पऱ्यो भन्ने किसिमको कुरा पनि भयो होइन त्यसैले अब यो पार्टी माले पार्टी हामीले 47 जेठको महिनामा सत्यवती हाई स्कुलको एउटा कुनामा मोमबत्ती लगेर राति 9 शिक्षक 2 खुला कार्यकर्ताले हामीले पार्टी स्थापना गऱ्यौँ र 5 मोमबत्ती म सजेको छु हामीले त्यो गठन गरिसकेपछि भानुजीलाई चाहिँ हामीले सचिव बनायौँ उहाँ पनि टिचरै हुनुहुन्थ्यो पहिला क्षेत्रीय परिषदमा काम गर्नुहुन्थ्यो टिचरबाट भएर गर्नुहुन्थ्यो अनि उहाँलाई र तपाईँलाई सचिव 1 कहीँ त्यो नाम कसैको नाम चाहिने बाहिर नल्याउने तर सङ्गठनमा चाहिँ बढाउने मेरो नाम त्यति बेला अनिल भनेर राखेका थियौँ हामीले होइन यस्तो विभिन्न नाम उपनामबाट अगाडि बढाउने तर काम गर्ने भनेर हामीले सुरुवात गऱ्यौँ हामीले चाहिँ त्यो गठन गरिसकेपछि बाहिर आउँदाखेरि झिमझिम पानी परेको थियो मलाई सम्झना थियो अब यो पानी पऱ्यो शुभ सायद हो अब हाम्रो पार्टी राम्रो हुन्छ भन्ने कुरा गऱ्यौँ अनि करिब करिब 1 राति त्यहाँबाट टर्च बालेर हामी आफ्नो कोठामा गयौँ त्यसै सुरुवात गरेको हो हेर्नुहोस् त्यसैले अहिले अब यो सबै परिस्थिति
भोगाई उताप चढाउमा धेरै आयो तपाईँको भनौँ न अप एन्ड डाउन भनौँ खास गरी यो हायरार्की टाइपको एउटा भनौँ अप एन्ड डाउन जिगज्याग टाइपको लाइफ भयो तपाईँको अब पार्टीले एउटा जिम्मेवारी दिएको छ सभामुख जस्तो एउटा सम्मानित पद विकास गर्न नसकिएला सकिएला तर नीति निर्माण तहमा तपाईँ पुग्नु भएको छ प्रदेश नम्बर 7 सभामुख जस्तो पदमा पार्टीले जिम्मेवारी दिएसँगै तपाईँका लागि अवसर के हुन सक्छन् चुनौती के हुन सक्छन् सभामुखजी
अब मलाई लाग्छ अब यो चुनौती भन्ने कुरा त अब हामीले चाहिँ हेर्नुहोस् एउटा नयाँ सृजना गर्नु छ धेरै चाहिँ कानुन बनाउनु छ नियम बनाउनु छ नीति बनाउनु छ निर्देशन गर्नु छ यो सबै कुरा संविधानले दिएको अधिकारलाई प्रयोग गर्दाखेरि त्यो गर्दै जाँदाखेरि मलाई त के लाग्छ भने यो कार्यकाल निर्माणमा जान्छ कि जस्तो पनि आशंका लागेको छ म त एक दिन पनि यो अहिले हेर्नुहोस् न यो 2-3 भइसक्यो केही काम गर्न पाएको छैन है त्यस्तो हो नि त वास्तवमा हुने हो नि त अब त त्यो त घट्यो नि त 5 पिरियडमा त्यो त घट्यो त्यो त्यसैले यो नीति निर्माण गर्दाखेरि अलिकति समय लाग्छ कि भन्ने मलाई आशंका लाग्छ तर पनि मलाई एउटा हिम्मत के छ भने हामी कहाँ यो 7 प्रदेशमा धेरै विज्ञ साथीहरू हुनुहुन्छ होइन यत्रत्र छरिरहनु भएको छ उहाँहरू चाहिँ यो अहिले राजनीतिक दायरामा आउनु नभएको होला तर पनि उहाँहरूको सुझाव सल्लाह विभिन्न फर्ममा विभिन्न ठाउँमा लिएर हामी हरेक सेक्टरमा कसरी गर्न सकिन्छ त त्यो कोअर्डिनेसन गर्न पायो भने मलाई लाग्छ ती त्यस त्यो नीति नियमहरू जति निर्माण गर्नुपर्ने छ संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्नु छ ती गर्नको लागि त्यस्तो किसिमले गर्न पायो भने हुन्थ्यो भन्ने मलाई लागेको छ र अब यो नीति नियमहरू ठिक समयमा भएन भने त्यो एउटा महत्त्वपूर्ण चुनौतीको कुरा हो अवसरको कुरा के हो भने अब अहिले हामी मैले यसो हेरेँ हिजो त्यो सिनारी हेरेँ है हिँड्दा हेर्दाखेरि सबै मान्य सदस्यहरू गम्भीर हुनुहुन्छ अब हाम्रो काँधमा जिम्मेवारी आयो जनताले असाध्य राम्रो मत दिएको छ होइन त्यसो भए यो अहिले अहिले यो वाम गठबन्धनले अझ बढी मत पाएको छ केन्द्र प्रदेश र स्थानीय तहमा पाएको छ उहाँहरू के हुनुहुन्छ भने पुरो जिम्मेवारी चाहिँ यो जनताले हाम्रो काँधमा दिइसक्यो अब हामीले गम्भीर भएर लाग्नुपर्नेछ अनि काङ्ग्रेसतर्फमा मैले यसो अनुहार हेर्दै गएँ उहाँहरूलाई के लागेको छ भने विगतमा हामी सत्तामा थियौँ राम्रो थियो होइन हाम्रो जिम्मेवारी दिएको थियो अहिले हामीलाई यो त प्रतिपक्षमा पुगाएको छ अब यही बिन्दुबाट हामीले ठिक ढङ्गले अगाडि बढेनौँ भने भोलि हामीलाई पनि खतरा हुन्छ कि त्यसो भएको हुनाले अब हामीले यो हाम्रो राष्ट्र निर्माण गर्नको लागि अथवा प्रदेश निर्माण गर्नको लागि हाम्रो भूमिका यदि गौण गऱ्यौँ भने अझ हामीले चाहिँ राजनीतिक रूपमा मात्रै ध्रुवीकृत भयो भने अनि इतिहासले हामीले कठघरामा उभ्याउने हो कि भन्ने किसिमको मुद्रा त्यस्तो किसिमको अनुहार त्यसैले मलाई के लाग्छ भने अवसर भनेको नि तपाईँले भन्नुभयो अब चुनौती र अवसर चुनौती भनेको त्यो अनुसारको नियम कानुनलाई ठिक समयमा गर्न सकेन भने अल्झिन्छ कसरी अगाडि बढ्न सक्छौँ त्यो एउटा चुनौती कुरा हो अनि अवसरको कुरा हो भने अब यतातर्फ चाहिँ वामहरूको बहुमत एउटा क्लियर छ होइन त्यसमा दुई तिहाई जस्तै छ यता अब अर्को कुरा के भने यो प्रतिपक्षको पनि मैले उहाँहरूलाई गम्भीर रूपले सोचेको छु। हिजो उहाँहरूले पनि लामो इतिहास भएको पार्टी विभिन्न निकायमा चाहिँ बस्नु भएको छ, उहाँहरूले अनुभव छ, उहाँहरूको हामी सम्मान गर्छौँ, उहाँहरूले प्राप्त गरेको जुन एउटा ज्ञान हो त्यसलाई हामी उपयोग गर्छौँ।
तर धेरैले के भन्छन् भने मैले तपाईँको अन्तर्वार्ता लिनुभन्दा पूर्व केही अग्रजसँग मैले सल्लाह मागेँ, म सभामुखजीको अन्तर्वार्ता लिन जाँदैछु कस्तो होला। एउटा प्रश्न आयो त्यहाँनिर, हिजो शिक्षक जस्तो एउटा स्वच्छ पेसामा लागेको व्यक्ति अचानक राजनीतिमा हाम फाल्नुभयो, आज पार्टी या अन्य पार्टीले पनि समर्थन गरेर गठबन्धन बन्यो या काङ्ग्रेसले पनि सर्वसम्मत रूपमा तपाईँ चयन हुनुभएको छ सभामुख, शिक्षक पेसा गर्दा गर्दै राजनीतिमा हाम फालेको नसा लागेको छ, जुन एउटा मात लागेको छ, राजनीतिको नसा चढाएको छ, ती व्यक्ति सभामुख बन्नु भएको छ, ब्यालेन्स मिल्ला कि नमिल्ला, सन्तुलन कायम गर्न सक्नु होला कि नहोला सभामुख जस्तो पदमा भन्ने कुराहरू आएको छ, त्यसलाई कसरी तपाईँले काट्नुहुन्छ?
यो कुरो के भने, अब हेर्नुहोस् न, शिक्षक जस्तो महत्त्वपूर्ण एउटा स्वच्छ पेसामा लागेको व्यक्ति, म त फेरि शिक्षकको नेता हो नि त, किनभने मैले भने तपाईँलाई कि 36 सालमा सहसचिव, त्यसपछि गएर जाने 46 सालमा म जिल्लाको जाने शिक्षणको अध्यक्ष, त्यसपछि 50 देखि 55 सम्म म केन्द्रीय सदस्य, म त शिक्षकको नेता हुने होला। एउटा एक पाटोमा म शिक्षकको नेता हुँ भने अर्को त त्यो पार्टी स्थापनदेखि कन्टिन्यूमा म त्यो कमिटीमा जाने भूमिगत रूपमा बसेको छु, जिल्ला कमिटीमा बसेको छु, होइन, त्यसको साथसाथै मैले पार्टीमा पनि मैले भने नि पार्टीको कार्य पूर्णकालीन भइसकेपछि पार्टीको कार्यालय सचिवदेखि लिएर पार्टीको सचिवदेखि लिएर अध्यक्ष पद पनि मैले सम्हालिसकेका छु। त्यसैले म त मलाई के लाग्छ भने त्यो समाजमा सबै त्यो गाउँघरको दुःख पीडाको समाजमा म बसेको छु, रमाएको छु। अब तपाईँले भनिदिउँ द्वन्द्वकालमा बजाङमा म त्यो चाहिँ पार्टी सचिव भएर पनि त्यही पार्टीमा बस्ने मान्छे मै हो, म कहीँ कतै डराइनँ। मैले पार्टी सङ्गठन बन्ने कुरामा त्यति भूमिका त्यो समयमा द्वन्द्वकालमा मैले पार्टीको चाहिँ भूमिका कसरी निभाएर गर्नुपर्छ भन्ने म जनताहरूको बिचमा पूजा गर्ने ठाउँमा म उपस्थित भएँ, विद्यालयका चाहिने वार्षिक गर्ने ठाउँमा मेरो उपस्थिति रह्यो, विवाह व्रतबन्धमा मेरो उपस्थिति रह्यो, अनि त्यसबाट के महसुस भयो जनताले के भयो भने नेताहरू हाम्रो यहाँ घर घरैलीमा हुनुहुन्छ, धेरै नेताहरू काठमाडौँ बसे धनगढी बसे, तपाईँलाई थाहा छैन नि, होइन, एउटा चाहिने सेनाको उसबाट, अर्को चाहिने माओवादीको उसबाट, म भनेको एउटा यस्तो व्यक्ति हुँ जो म गाउँ घरमा सधैँ गइराख्ने,
होइन, तपाईँ शालीन स्वभावको व्यक्ति हो त्यो मैले भने माने, जनताले पनि मानेको छ, बजाङी जनताले त्यसको जिम्मेवारी या भनौँ त्यो पुरस्कार तपाईँलाई दिइसके तपाईँ जितिसक्नुभयो, अब सभामुखलाई ब्यालेन्स पदमा लग्न सक्नुहुन्छ कि नै भन्ने कुरा मेरो हो, किनभने तपाईँ प्रतिपक्षमा काङ्ग्रेस हुनेछ, राजपा छ यहाँ भने, सरकारमा तपाईँहरू हुनुहुन्छ, तपाईँ भने त पार्टीको लागि यसपछि पनि अवसर आउँछ, किनभने सभामुख पछि पनि जाने त तपाईँ पार्टीमै हो,
कुरा
यसरी त तपाईँ ब्यालेन्स गर्न सक्नुहुन्छ नि, पार्टी भक्ति भएर काम गर्ने कि ब्यालेन्स भएर काम गर्ने,
कुरा गर्दै थिएँ होइन, अब कुरो के भनेदेखि मैले भन्न खोजेको कुरा भने म त्यो पृष्ठभूमिबाट आएको व्यक्ति हुँ, म गाउँमादेखि लिएर समाजमा पार्टीमा म जिल्लाको बजाङ जिल्लाको पार्टी अध्यक्ष हुँदाखेरि म सबै पार्टीका नेताहरूलाई अर्जुन सर मलाई सरै भन्छ भने अर्जुन सरको उपस्थिति भयो भने त्यो बैठक रमाइलो हुन्छ, राम्रो हुन्छ, सहज ढङ्गले हुन्छ भन्ने किसिमको साथीहरू कुरा राख्नुहुन्थ्यो। त्यसो भएको हुनाले म शिक्षकबाट आएको भए त भने होइन, अनि अहिले चाहिँ यो सभामुखको चाहिँ एउटा जस्तो महत्त्वपूर्ण जिम्मेवारी लिएको घडीमा मलाई मेरो आफ्नो जीवनकालमा मैले सधैँ सबैलाई समेटेर लगेको एउटा इतिहास चाहिँ त्यसरी अगाडि बढेको हुनाले म गौरवका साथ के भन्छु भने हिम्मतका साथ के भन्छु भने म यो हाम्रो यो जाने प्रदेश सभाको जो छ यो गरिमालाई उच्च राख्नको लागि सबै पक्ष सत्ता पक्ष प्रतिपक्ष पार्टी पार्टीभित्र पनि विभिन्न पार्टी होइन तपाईँलाई थाहा
छ न्यायाधीश हो तपाईँ त हरेक कुरा कानुन निर्माणको पक्षमा तपाईँले वकालत गर्नुहुन्छ बस गर्नुहुन्छ होइन टेबलिङ गर्नुहुन्छ भने सभामुख जहिले पनि प्रतिपक्षको फेभरमा हुनुपर्छ भन्छन् नीति निर्माण गर्दा सरकारको तेस्रो आँखाको रूपमा जहिले पनि तपाईँहरू हुनुहुन्छ यो हेरिरहँदा काङ्ग्रेससँग खास गरी प्रदेशमा प्रतिपक्ष काङ्ग्रेससँग तपाईँको भूमिका के हुन्छ
अब यो प्रतिपक्ष र सत्तापक्ष मलाई के लाग्छ भने कसको भूमिका निर्वाह गर्ने भन्नुभन्दा पनि खास गरेर अब संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै जनताको चाहना इच्छा आकाङ्क्षालाई पुरा गर्नको लागि सत्तापक्ष होस् वा प्रतिपक्ष होस् सबैको सही विचारको कदर गर्यो भने मलाई के लाग्छ भने त्यो सबभन्दा उत्तम हुन्छ, त्यही ढङ्गले अगाडि बढ्नुपर्छ। म हिजोसम्म नेकपा एमालेको एउटा क्याडर थिएँ, अब अहिले त्यसबाट पनि अब मैले चाहिँ एमालेको मात्रै उकालो गऱ्यो भने
हो
अनि कसरी सजायो हाम्रो त्यस हाम्रो जो लक्ष्य हो त्यो लक्ष्य त पुऱ्याउन सक्दैन, त्यसो भएको हुनाले राजनीति सर्व गर्ने ठाउँमा एउटा छँदैछ। मलाई त त्यो भन्दा पनि अझ मेरो पार्टीले तपाईँ त्यसको भूमिका निर्वाह गर भनेको मलाई आदेश दिइसकेको त, अझ मैले फेरि उहीँ फर्कने कुरा होइन नि।
सभामुखहरू कहिले
विवादमा
आउने
त्यो व्यक्तिमा भर पर्ने कुरा हो होइन, उहाँहरूले बुझ्ने भयो कुरा हो, त्यो पदको गरिमा कसरी बुझ्ने भन्ने सवाल गर्न
हो।
त्यो चाहिँ के भने त्यो धेरै पढ्दैमा धेरै समयसम्म राजनीतिमा यात्रा गर्दैमा उहाँहरूको विचारमा धेरै होला, तर पनि चाहिँ मान्छेमा कमी कमजोरी हुने कुरा पनि एउटा होला। तर मलाई जहाँसम्म मलाई के लाग्छ भने मैले अघि तपाईँलाई भने नि मेरो बचपनदेखिको एउटा सिल स्वभावदेखि लिएर मैले काम गरेका विभिन्न कामहरूदेखि लिएर यी सबै कुरामा म सबै मान्छेलाई आजसम्मको मेरो इतिहासमा जे जस्तै समाजमा मैले काम गरेँ कहीँ कतै विवाद नहुने ढङ्गले मैले काम गरेको छु। त्यसो भएको हुनाले त्यो मैले त्यो सिकेको छु र मैले कतिपय कुरा मेरो चाहिँ कानुनी ब्याकग्राउन्ड होइन, तर पनि मैले अध्ययन गर्नुपर्छ, अध्ययन गर्छु र मै भन्दा जानेका साथीहरूसँग छलफल गर्छौँ, बहस गर्छौँ, सल्लाह गर्छौँ, कति नबिग्रिने काम गर्छौँ, धेरै सबै कामको लागि सल्लाह ल्याउँला, तर बिग्रन जाने म जहाँसम्म लाग्छ त्यो बिग्रिने काम मेरो हातबाट हुँदैन। म
सभामा गर्छु
अलिकति पैसा देऊ न के, म बचत गरेर राख्छु नि।
भोलि
कमाइ नै भएन भने के गर्ने नि?
यो त गाठी कुरा पो गरे त।
आजको बचतले नै भोलिको काम गर्छ। बैंक अफ काठमाडौँमा भविष्य उज्जवल हुन्छ, जीवन सहज बन्छ।
अब तपाईँले पनि अलिअलि गर्दै बचत गर्ने बानी गर्नुहोस् है, अनि खाता चाहिँ बैंक अफ काठमाडौँमै खोल्नुहोस् नि फेरि, किनकि बचत नै हो धन।
बैंक अफ काठमाडौँ, we make your life easier।
हस्दै खेल्दै सानो सानो खुशीमा भुल्दै बुकी बेन्च नेपाल चोकको फनमा रमाउँदै नयाँ साथी बनाउँदै साथी मनाउँदै बुकी बेन्च नेपाल चोकको फनमा रमाउँदै
नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन।
चोको 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 फन। राम्रो छ यस्तो हो लगाइराखु जस्तो हो बलियो छ यस्तो हो
हात्ती नै जस्तो
त्यसैले भन्छन् उहिलेदेखि।
मम्मी हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो?
दुवै उस्तै उस्तै हो नानी।
चार दशक भन्दा पहिले देखेको अन्तर्राष्ट्रिय स्तरको हात्ती जस्तै बलियो हवाई चप्पलहरू। हात्ती छाप चप्पल, हात्ती जस्तै बलियो।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा सेवा र सुविधाहरू, नर्मलदेखि डिलक्स सम्मका रूमहरू, दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट, सेफ्टी कार पार्किङ, एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज, कस्टमर पिकअप, ड्रप अन रेन्टल, इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली, सम्पर्क नम्बर 091-417-544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality।
Venus FM 93.8 Time Sheet।
It's 8 AM।
मैले काम गरेको छु, त्यसो भएको हुनाले त्यो मैले त्यो सिकेको छु र मैले कतिपय कुरा मेरो चाहिँ कानुनी ब्याकग्राउन्ड होइन, तर पनि मैले अध्ययन गर्नुपर्छ, अध्ययन गर्छु र मै भन्दा जानेका साथीहरूसँग छलफल गर्छौँ, बहस गर्छौँ, सल्लाह गर्छौँ, कति नबिग्रिने काम गर्छौँ, धेरै सबै कामको लागि सल्लाह ल्याउँला, तर बिग्रन जाने म जहाँसम्म लाग्छ त्यो बिग्रिने काम मेरो हातबाट हुँदैन।
म सभामुख छु। कार्यक्रमको हामी लगभग अन्त्य अन्त्यतिर छौँ। मैले एउटा दुईवटा प्रश्न यहाँनिर जोडेँ।
अब सरकार पनि बन्दैछ वाम गठबन्धनको, तपाईँ सभामा हुनुहुन्छ, तपाईँले चुनावको बिचमा जुन प्रतिबद्धता पत्र या भनौँ जनतालाई आश्वासन बाँड्नु भएको छ, खास गरी त्यो बढी चर्चामा आयो चैनपुर ताक्लाकोट सडक मानसरोवरसम्म जाने त्यो सडकको कुराहरू, बझाङ्गी जनतालाई स्वरोजगार बनाउने कुरा, विकास गर्ने कुरा, कनेक्टिभिटी जोड्ने कुरा, अब सभामुख बन्नु भएको छ, बझाङ्गी जनताको आशालाई या भनौँ उहाँहरूले तपाईँप्रति देखाएको जुन भरोसा छ त्यसलाई कसरी पुरा गर्नुहुन्छ?
हो, मलाई म एउटा सांसदको रूपमा रह्यो भने मैले आफ्नो निर्वाचन क्षेत्र, मेरो आफ्नो जिल्लाको विषयमा मैले धेरै कुराहरूको वर्द गर्ने, धेरै ठाउँमा कुद्ने भन्ने त्यस्तो अवसर पाउँथेँ। अब मलाई के हो भन्नुहुन्छ भने अब यो सभामुखको जिम्मेवारी दिएछ, त्यसो भए यो चाहिँ हाम्रो 7 नम्बर प्रदेशका सबै निर्वाचन क्षेत्र होइन सबै ठाउँ सबै भूगोललाई समेट्नुपर्छ। अब मैले त्यो फराकिलो ढङ्गले हेर्नुपर्छ। त्यसको साथसाथै त्यो भूगोलभित्र अथवा यो हाम्रो 7 नम्बर भित्र त बजाउनु पनि परेको छ नि त। त्यसैले मलाई के लाग्छ भने मैले त्यहाँ चुनावी दरमा जाँदाखेरि मैले 2-3 वटा कुराहरू राखेको थिएँ, महत्त्वपूर्ण कुरा। एउटा मैले के भने, यो अब हाम्रो चाहिँ पश्चिम सेती छ, यो पश्चिम सेतीको गाँठो कहिले नफुग्ने भइसक्यो, यो हामीले बडा पीडा जस्तो भएको छ। अब त्यसको हाम्रो क्षेत्राधिकार कति हो, हामीले गर्नुपर्ने प्रदेशले गर्नुपर्ने ठाउँ कहाँ हो, त्यसको लागि हामी सबै सांसदहरूको उपस्थितिमा यसलाई चाहिँ त्यो रूपमा अगाडि लैजानुपर्छ, केन्द्रसँग कोअर्डिनेसन गर्नुपर्छ, अनि कहाँसम्म हाम्रो चाहिने पहुँच कहाँ हो, क्षेत्राधिकारी कति हो, त्यो अब आउँदैछ नि त। त्यसको लागि पहिला पहल गर्नेछौँ भन्ने मैले त्यहाँ बोलेको थिएँ। अर्को मैले के भनेको थिएँ भने, अब हाम्रो यो 7 नम्बर प्रदेशलाई इन्डियाको त सबै चाहिने हाम्रा सबै नागाहरू खोलेको छन्, सबै ठाउँमा हामी भइरहेको छ। अब यो चाइनासँगको सम्बन्ध स्थापना गर्नको लागि यो सिटीलो मार्ग, जो सिटीलो मार्गको अवधारणा आएको छ माधव नेपालको प्रधानमन्त्री हुँदाखेरिको, त्यसको चाहिँ अब यसलाई ताग्लाकोटसम्म जोड्नको लागि हामीले पहिलो प्राथमिकता दिनुपर्छ। यसको लागि मलाई के लाग्छ भन्नुहुन्छ भने, त्यो सीमावर्ती एरियामा 12 महिना हिउँ पर्छ, हेर्नुहोस् त्यो 2 महिना मात्रै त्यो ठाउँ खुला हुन्छ, बाँकी हिउँ पर्छ। अब हामीले ताग्लाकोटसम्म जोड्ने भनेका छौँ तर त्यो ध्यान पुगेको छैन। त्यो मेरो दृष्टिकोण के भने, अब हामी त्यो 2 महिना मात्रै हिउँ चाहिँ को भूमिमा लैजानुभन्दा पनि अझै त्यहाँ सुरुङ मार्ग बनायो भने त्यहाँको चाहिने भेडा चाहिने गोला गोठालले मलाई भनेको छन् कि सर त्यहाँ चाहिने मलाई सर्वे भन्छन् कि, त्यो 16-17 किलोमिटर जति सुरुङ मार्ग बनायो भने ठक्क चाहिँ त्यो भूमिमा पुग्छ भन्ने किसिमको कुरा आएको छ। त्यसको लागि एकचोटि चाहिने चाइनासँग हामीले संवाद सुवाद गऱ्यौँ भने त्यो बाटो चाहिने 12 महिना चल्छ। यसो गर्दाखेरि चाइनादेखि चाहिने इन्डियासम्मको सडक अनि चाइनाका चाहिने यात्रीहरू आएर चाहिने त्यहाँको चाहिने त्यो कैलाश हिमालदेखि लिएर होइन मानसरोवरमा जाने तीर्थयात्री र हाम्रो पनि व्यापार सबै कुराहरू एकदम पारमानको कुरादेखि लिएर सबै कुराहरूको सहिलो हुने, त्यसको लागि दोस्रो प्राथमिकता त्यो पनि के भने, यो अन्तर्राष्ट्रको सम्बन्धको कुरामा अब केन्द्रीय सरकारसँग हामीले समन्वय गर्ने, त्यसको लागि पूर्वाधारको के हो त, त्यो सबै विषयवस्तु तयार त हामीले गर्ने हो नि, त्यो गर्नुपर्छ भन्ने कुरा मैले त्यहाँ कुरा राखेको छु। र यसको साथसाथै अर्को मैले एउटा कुरा अर्को नयाँ कुरा के थालने गरेका छौँ भने, हाम्रो जलविद्युत भन्ने एउटा नारा दिनु पऱ्यो, हाम्रो जलविद्युत
हाम्रो लगानी।
त्यसको लागि मैले मेरो विचारमा के छ भने, जस्तो बझाङ जिल्लाकै कुरा गर्ने हो भने त्यहाँ खोलाहरू नदीहरू अब राम्रै खालको छ होइन, त्यसको लागि हामीसँग शिक्षक साथीहरू हुनुहुन्छ, कर्मचारी साथीहरू हुनुहुन्छ होइन, उद्योगपति छन्, अरू नै साथीहरू हुनुहुन्छ, अनि जाने विदेशबाट रेभिन्यू छ, त्यसको प्रयोग गरिकन हाम्रो लगानीबाट त्यसको सबै नीति चाहिँ हामीले बनाइदिउँ, त्यसको जिम्मेवारी पनि छैन कम्तीमा यो प्रदेश सरकारको जिम्मेवारी जस्तो होस् र लगानी चाहिने जनताको होस्। त्यसो गऱ्यो भने हामीले किन आफ्नो बिजुली ननिकाल्ने, किनभने मैले पार्टी अध्यक्ष हुँदाखेरि मैले के भने, बझाङ जिल्लाको जिल्ला परिषद जिल्ला सभामा मैले एउटा प्रस्ताव लिएँ कि चाहिने यो 5 वर्षभित्र बझाङलाई उज्यालो जिल्ला बनाउने भन्ने प्रस्ताव लगेँ। मान्छेहरू छक्क परे, तपाईँ कहाँको कल्पना गर्नुहुन्छ, सकिन नसकिने कुरा गर्नुहुन्छ भन्नुहुन्थ्यो, तपाईँ यो पास गर्नुहोस् नीति म बनाउँछु भनेर। अनि मैले जे जति लगानी गर्नुपर्छ, जे जति काम हो, सबभन्दा पहिला चाहिँ कुलो, त्यो कुलो पनि कस्तो कुरो, जहाँ विद्युत निस्किन्छ, लघु जलविद्युत निस्किन्छ भन्ने कुरा म अहिले तपाईँलाई बताइदिउँ। 56 स्किमबाट हामीले बिजुली बालेर गाउँ घरमा जाने बिजुली बालेका छौँ।
अब अन्त्यमा सभामुखज्यू, निकट भविष्यमै करिब अब 1-2 साताभित्रै नयाँ सरकार गठन हुन्छ, केन्द्रमा पनि प्रदेशमा पनि नयाँ मुख्यमन्त्रीहरू बन्दै हुनुहुन्छ, तपाईँहरूको पार्टी अब सभामुख बनेसँगै वाम गठबन्धनको सरकार बन्दैछ, चुनौती छन्, अवसर पनि छन्, र समग्र जनताले समृद्ध विकास स्थायित्व सरकारका लागि वाम गठबन्धनलाई यतिखेर मतदान गरेको कुरा तपाईँलाई पनि अवगत छ, हामीलाई पनि थाहा छ, जनतालाई पनि थाहा छ। अब आउने सरकार, खास गरी प्रदेशको मुख्यमन्त्री, यहाँको सरकारले प्रदेशमा साथको विकास र समृद्धिसँग जोडेर यहाँका जनतालाई खुसी पार्नका निम्ति कसरी योजना बनाएर मास्टर प्लानिङ गरेर पाँच वर्षभित्र काम गर्नुपर्छ, यहाँको सुझाव सल्लाह, यहाँले के गाइड गर्नुहुन्छ यतिखेर?
यसको लागि मैले त अस्ति चाहिँ हेर्नुहोस् यो स्थानीय चुनाव भइसकेपछि भने सबै गाउँपालिका अध्यक्षहरूसँग मैले के कुरा राखेँ भने तपाईँहरू सबभन्दा पहिला पाँच वर्ष दस वर्ष भिजन प्लान एउटा भिन्नै प्लान बनाउनुहोस्, मास्टर प्लान बनाउनुहोस्। अब हामी चाहिँ किनभने यो सरकारको जिम्मेवारी प्रदेशमा नै आएको छ, त्यसैले तपाईँहरूले गर्ने काम त्यो प्लान बनाउँदाखेरि गाउँपालिकाले गर्न सक्ने उसको आय स्रोतदेखि लिएर सबै कुराहरूलाई हेरेर तपाईँहरूले कति गर्न सकिने, अनि त्यसभन्दा माथिको चाहिँ मजुरा खालका कामहरू प्रदेशलेबाट तपाईँ के अफिस राख्नुहुन्छ, र त्यसको साथसाथै केन्द्रकोबाट के अफिस राख्नुहुन्छ, अनि त्यसको साथसाथै वैदेशिक लगानी पनि भित्र पर्ने कहाँ हो त? तपाईँहरूले त्यस्तो किसिमको एउटा पुरा चित्र देखाइदिनुहोस्। त्यो चित्र चाहिँ हामीले लिएर हामीले माग गर्ने ठाउँमा त्यो प्रस्तुत गऱ्यौँ भने हामी हाम्रो समग्र विकास गर्न सकिन्छ भन्न मैले धेरै साथीहरूसँग मैले त्यो बस छलफलमा गाउँ यो भोट माग्दाखेरि पनि मैले धेरैलाई त्यहाँ पनि भाषण पनि गरेँ, र उहाँहरूको चाहिँ गोष्ठी बैठक आदि त्यति हुँदाखेरि मैले त्यो कुराहरू राखेको छु। त्यसैले मलाई के लाग्छ भन्नुहुन्छ भने अब हामी यो सात नम्बर प्रदेशको नौवटा जिल्लामा तलबाट चाहिँ त्यसको उठान गर्नुपर्छ, र त्यो उठान गरिसकेपछि अब हामीले हाम्रो साधन स्रोतबाट गर्न सकिने ठाउँ कहाँ हुन् त? त्यसलाई पहिचान गर्नुपर्छ एकातर्फ त्यो छ। अर्कोतर्फ मलाई के लाग्छ भने अब हाम्रो चाहिँ आम्दानी स्रोतहरू सधैँ हामीले केन्द्रमुखी कति भयो हुने हो त, त्यसको लागि हामी पाँच वर्षपछि ठिक छ अब हाम्रो कार्यकालमा हामी त्यस्तो धेरै गर्न नसकौँ होला, त्यसको पूर्वाधार त हामीले तयार गर्नु पऱ्यो नि त। सबै चिजको पूर्वाधार हामीले तयार गऱ्यौँ भने भोलि दोस्रो इलेक्सन आउँदाखेरि नयाँ आउने साथीहरू अब अवसर हामीलाई दियो भने त्यो पनि अझ ठिकै हुन्छ होइन, नभए अरू साथी जो आउँछ उहाँहरूलाई पनि सहज हुन्छ। त्यसैले सबै क्षेत्रहरू यहाँको चाहिने कृषि क्षेत्रमा कति चाहिने रोजगार दिन सकिन्छ, पर्यटनमा कति चाहिने रोजगारी दिन सकिन्छ, अनि अनि उद्योग धन्दामा कति दिन सकिन्छ, यहाँको कुटीर उद्योगहरू सबै बन्द भइसक्यो होइन, त्यसलाई प्रतिस्पर्धा कसरी ल्याउन सकिन्छ, यी सबै कुराहरूमा अब यदि त्यो त्यस्तो किसिमको मास्टर प्लान तयार गरिकन हामी अगाडि बढ्यौँ भने यो सहज हुन्छ। र साथै अहिले एउटा दुर्दशाको कुरा के छ भन्नुहुन्छ भने युवाहरू हेर्नुहोस् न, यो कलिलो जीवन सबै चाहिँ विदेशमा बित्ने भयो, अनि बुढो भइसकेपछि विचार समाप्त भइसकेपछि नि अनि रगत बगत गइसकेपछि अनि बुढालाई पाल्नको लागि वृद्ध भत्ता दिएर हामीले पाल्नु परेको छ, जवानीमा बाई होइन बुढो भइसकेपछि वृद्ध भत्ता दिएर हामीले पाल्नु पर्ने अवस्था छ। त्यसो भएको हुनाले अब अहिले चाहिँ अब योलाई गएर मेरो आफ्नो विचार के छ भने एउटा गाउँपालिकाले एक वर्षमा 100 युवालाई कृषि क्षेत्रमा रोजगार दिनुपर्छ। त्यसको लागि मैले अस्ति चाहिँ धेरै कुरामा राखेँ, प्रश्न पनि पास गराएँ कि नमुना कृषि विकास फार्म अवधारणा ल्याउँ। मैले यस्तो कल्पना गरेँ एउटा ठुलो चाहिँ जमिन होस्, त्यसभित्र एउटा सिँचाइ कुलो पुगेको होस्, त्यहाँ एउटा सडक त्यहीँ पुगेको होस्, बिरे त्यहाँ भिर होस्, त्यसको वरिपरि कम्पाउन्ड घेरबार होस्, त्यहाँ एक ठाउँमा चाहिँ मौसमी तरकारी होस्, अर्को ठाउँमा चाहिँ बेमौसमी तरकारीको चाहिँ होस्, अर्को ठाउँमा मौरी पालन त्यहीँभित्र होस्, उतातर्फ चाहिँ गाई पालन अर्को ठाउँमा होस्, माछा पालन अर्को ठाउँमा होस्, बुङ्ग्रो पालनमा अर्को ठाउँमा होस्, फुल खेती त्यही यो यति करोडौँको हामी देशमा ल्याउँदाखेरि फुल खेती एक ठाउँमा होस् होइन, अनि चाहिँ नर्सरीको एक ठाउँमा होस्, त्यहीँभित्र असाध्यै एउटा राम्रो चाहिँ पसल चलोस्, अनि बुढापाका चाहिँ उमेर गएका मान्छेलाई त्यहाँभित्र सट्ट घुम्ने फिर्ने हरियो तरकारी खाने अनि त्यहाँ केही काम गर्ने होइन त्यहाँ रमाइलो गर्ने पत्र पत्रिका त्यहाँभित्र हुन्, अनि त्यस त्यो त्यस्तो ढङ्गले गऱ्यो भने अब त्यस्तो हामीले परिक्रमा गऱ्यौँ भने त्यो जग्गाले पनि चाहिँ पायो
उत्पादनमुखी भयो
उत्पादनमुखी भयो, अनि हामीले चाहिँ अर्ग्यानिक चाहिँ तरकारी पनि खान पायौँ,
स्वस्थ पनि
स्वस्थ पनि भयौँ, बच्चाहरूले दुध खान पायो होइन,
अनि
माउरीको सभामा पनि खान पाइयो।
राजनीति त छँदैछ, व्यस्त लाइफ छ, फुर्सदिलो समय कसरी बिताउनुहुन्छ अन्तिम प्रश्न?
अब फुर्सदिलो समय भने मलाई जहाँसम्म लाग्छ यो टाइममा धेरै फुर्सद नहोला, तर पनि मैले अघि तपाईँलाई भनिहालेँ मेरो चाहिँ यो अब यो कानुनी ब्याकग्राउन्ड होइन होइन, त्यसो भएले मलाई अब यहाँ के पुस्तकहरू उपलब्ध हुन्छन् अब प्रदेशले के हुन्छ म त्यो सबै मलाई आवश्यक पर्ने
घुम्न पनि पाइएन,
म त फेरि मैले दुई तिनवटा किताब पनि लेखेको छु, म लेख्ने मान्छे पनि हो होइन, पढ्छौँ लेख्छौँ, अब खाली बस्नलाई मलाई मन पर्दैन, त्यसले मलाई जे जेमा त्यो लेख्नै छ भने म लेख्नै लेख्न तपाईँ लाग्छ, मलाई एकदम तपाईँलाई थाहा छ मैले एकचोटि एकदिन मैले आफ्नो अभ्यस्त गरेँ, मैले बिहान 4 बजीबाट लेख्न सुरु गर्यो बेलुकाको 12 बजीसम्म लेखेँ
कन्टिन्यू
कन्टिन्यू दिसा पिसाब गर्न र चिया नास्ता खान बाहेक म अझै पनि त्यो उमेरले म यत्रो छु होइन मलाई जिम्मा दिएर म त यही घाममा बसी
नत्र
लगनशीलता अब होइन तर मलाई कुरा के छ भने जे जिम्मा दियो म त्यही तर मेरो ध्यान केन्द्रित हुन्छ कि म अलिअलि मेरो कमजोरी पछि भन्नु कि राम्रो हुन्छ
यहाँको यो कार्यकाल सफल होस् सभामुख जस्तो सामान्य पदमा विजय हुनुभएको छ पुनः पनि यहाँलाई हार्दिक शुभकामना र बधाई छ थ्याङ्क यू सो मच आज
आदरण श्रोता हामीले विशेष अन्तर्वार्ता यहाँहरूको माझमा प्रस्तुत गऱ्यौँ प्रदेशमा साथको पहिलो सभामुख हुनुभएका मान्य सभामुख हुनुहुन्थ्यो अर्जुन बहादुर थापासँग हामीले विशेष कुराकानी गरेका थियौँ यहाँहरूको माझमा प्रस्तुत गऱ्यौँ आजको यो विशेष तातो बहस यहाँहरूले सुनिदिनुभयो मान्य सभामुख अर्जुन बहादुर थापासँग विविध पक्षमा खास गरी प्रदेशमा साथको विकास समृद्धि र यस क्षेत्रको आम जनताको अनुहारमा कसरी खुसी ल्याउन यस क्षेत्रको सरकारले काम गर्नुपर्छ यी यावत विषयमा निकट एक दुई दिनमै नयाँ सरकार बन्दैछ हामी मुख्यमन्त्रीसँग पनि विशेष कुराकानी गर्नेछौँ आजलाई कार्यक्रमको निर्धारित समय सक्यो प्राविधिक रूपमा आरडी राणाजीलाई धेरै धेरै धन्यवाद दिँदै जाँदा जाँदै आज भ्यालेन्टाइन डे रहेको छ विभिन्न क्षेत्रमा चाहिँ कार्यक्रम हुँदैछ सबैलाई पुनः पनि भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना दिँदै सबैलाई आजको दिन शुभ रहोस् भन्दै म पनि बिदा माग्छु हवस् नमस्कार